नमस्कार कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98.1 र 103 MHz प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.np लगन गरी संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
सरकारले ल्याएको बजेट विरोध गर्नेलाई पनि ठाउँ नभएको सरकारका प्रवक्ताको भनाई, संचार माध्यमको विकासका लागि कोसे ढुङ्गा साबित हुने।
बजेट प्रति आज विरोध गर्नु भने पनि विरोध गर्ने ठाउँ आज कमै पाइएको छ।
ढुङ्गा गिटी बालुवा निकासी बारे बजेटमा उल्लेख गरिएको बुदामा अनर्गल प्रचार भएको मन्त्री गुरुङको भनाई, भ्रम नपर्न आह्वान।
ढुङ्गा गिटी बालुवा निकासी बारे बजेटमा उल्लेख गरिएको बुदामा अनर्गल प्रचार गरिएको छ।
सरकारले सगरमाथा संवाद शुरू गर्ने, नेपाल भारत सरकार बीचको सहमति G2G प्रणालीबाट मल खरिद बिक्रीको काम अघि बढाइएको मन्त्री गुरुङको भनाई।
सरकार G2G प्रक्रिया मार्फत खरिद बिक्री अगाडि बढाउने स्वीकृति दिने निर्णय गरेको छ।
नेपालमै खोप उत्पादन प्रक्रिया शुरू भएको स्वास्थ्य मन्त्रीको भनाई, रूसले उत्पादन गरेको खोप पनि छिट्टै आइपुग्ने। 20% सय्या कोविड संक्रमित बालबालिकाका लागि तयारी अवस्थामा राख्न सबै अस्पताललाई सरकारको अनुरोध र कालो ढुसीको उपचारमा चाहिने एम्फोटेरेसिन बी औषधि बङ्गलादेशबाट भोलि आइपुग्ने।
नेपाली स्थित आधिकारिक आयातकर्ताहरूबाट चाहिँ हामी कहाँ आउने क्रममा छ
लगायतका सामग्री प्रसारण गर्नेछौ। सरकारले बजेटको चौतर्फी प्रशंसा भएको उल्लेख गर्दै विरोध गर्नेलाई पनि ठाउँ नभएको जनाएको छ। मन्त्री परिषदको निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले सरकारले ल्याएको बजेट 2078-79 चौतर्फी प्रशंसा भएकाले यसको स्वागत गरेको बताउनु भएको हो। मन्त्री गुरूङले सरकारले बजेट जारी गरेपछि विपक्षी गठबन्धनले विरोधका नाममा विज्ञप्ति निकाले पनि विरोध गर्ने ठाउँ नभएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक घेराबन्दीका बीचबाट पनि चुनाव अघि सबै नागरिकलाई खोप लगाइसक्ने उद्घोष गर्नुभएको प्रति मन्त्री गुरूङले धन्यवाद व्यक्त गर्नुभयो। उहाँले राष्ट्रपति देशको अभिभावक भएकाले नागरिकको जीवन रक्षाका लागि समकक्षीसँग खोपका लागि सहजीकरण गर्नुलाई गलत मनासयबाट राजनीतिकरण गर्नु गलत भएको बताउनुभयो।
राजनीतिक घेराबन्दी बीच सम्मानित प्रधानमन्त्री केपी शर्मा ओलीजीको दृढ संकल्पको साथ संक्रमण रोकथाम नियन्त्रण र नागरिकको उपचारमा ध्यान केन्द्रित गराउनुभयो। सम्मानित प्रधानमन्त्रीले चुनाव अघि सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिबद्धता जाहिर गरिसक्नु भएको छ। त्यसप्रति नेपाल सरकारका प्रमुख सम्मानित प्रधानमन्त्रीज्यूप्रति म धन्यवाद व्यक्त गर्न चाहन्छु। सम्मानित राष्ट्रपतिज्यूले वर्तमान कोरोना महामारीबाट नागरिकको जीव ज्यानमा भएको नोक्सानी र आघातप्रति गम्भीर भई स्वाभाविक चासो प्रकट गर्नुभएको। सोही क्रममा अमेरिका, भारत, चीन सहितका विश्वका सबै देशहरूका समकक्षीहरूसँग खोपको खरिद व्यवस्थापनका लागि चासो देखाउनु भएको, देशवासीको हितको लागि कल्याणकारी काममा अग्रसर हुनु राष्ट्रपतिज्यूको संवैधानिक अभिभावक गर्ने दायित्व पनि हो। पछिल्लो समय छिमेकी देशहरूबाट नेपाललाई खोप उपलब्ध गराउने घोषणा भइसकेको छ, चीनबाट त खोप आइ पनि सकेको छ। यो सन्दर्भमा नेपालको संविधानले समेत राष्ट्रपतिलाई संविधानको पालन र संरक्षण गर्नु प्रमुख कर्तव्य र जिम्मेवारी हुनेछ भन्ने किटानी व्यवस्था गरेको छ। धारा 164 सामान्य राष्ट्रपतिज्यूले सोही अनुसार खोप खरिदका लागि सम्बन्धित राष्ट्रका समकक्षी राष्ट्र प्रमुखहरूसँग सहजीकरण गर्नुभएको हो। राष्ट्रपतिज्यूले खोपको लागि कूटनैतिक तौरबाट गरिएको सहजीकरणलाई गलत मनसाईले राजनीतिकरण गर्नु किमार्थ स्वीकार्य विषय होइन र म सम्बन्धित राष्ट्रपतिज्यूले जुन संवैधानिक अभिभावक ग्रहण गर्ने र त्यो जिम्मेवारी लिने पहल कदमी र सहजीकरण गर्नुभयो त्यसको निम्ति नेपाल सरकार सम्मान्य राष्ट्रपतिज्यूलाई हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्न चाहन्छु। र राष्ट्रिय गौरवका परियोजनाको लागि आवश्यक पर्ने ढुङ्गा गिटी बालुवा निकासी बारे बजेटमा उल्लेख गरिएको बुदामा अनर्गल प्रचार गरिएको छ। सम्बन्धित सरकारी सरकार पूर्ण प्रतिबद्ध रहेको पुनः फेरि पनि दोहोऱ्याउन चाहन्छु र त्यसप्रति भ्रमहरूबाट मुक्त हुन पनि म आह्वान पनि गर्न चाहन्छु। र यस क्रममै म तपाईँहरूसँग अर्को अहिलेको बजेटबाट हामीले यो कार्यविधि निर्देशिका विगतमा हामीले चौथो आर्थिक वर्ष चौमासिकमा चौथो दोस्रो चौमासिकमा पो फागुन चैतमा कार्यविधि स्वीकृत गर्ने परिस्थिति थियो। कतिपय यो बजेट त राम्रो छ तर कार्यान्वयन कस्तो हुन्छ भन्ने प्रश्न र चिन्ता व्यक्त गर्ने अर्थविदहरू र राजनीति पार्टीहरू प्रति पनि म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु कि अबको कार्यविधि हिजोको दिनमा क्याबिनेटमा पारित गर्नु पर्थ्यो भने अर्थको सहमतिमा सम्बन्धित मन्त्रालयले मन्त्रालय स्तरमा तपाईँको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ। यो पनि एउटा यो कार्यान्वयनको पक्षको द्रुत गति लिने एउटा महत्वपूर्ण निर्णय हो।
मन्त्री गुरुङले यस बजेटबाट संचार माध्यमको विकासका लागि कोसे ढुङ्गा साबित हुने उल्लेख गर्दै बजेट कार्यान्वयन गर्न संचार मन्त्रालयले 5 सदस्यीय कार्यदल बनाएको जानकारी दिनुभयो। उहाँले हिजोका दिनमा विकासका लागि संचार नारा दिएको भए पनि अब यो समृद्धिका लागि संचार भएको उल्लेख गर्दै पत्रकारहरूले हकहितका लागि कालोपट्टी कस्नुपर्ने दिनको अन्त्य गर्ने बताउनुभयो।
बजेट वक्तव्यमा नै आए पश्चात फेरि पुनः त्यसको कार्यान्वयनको क्रममा पनि हामीले एउटा कार्यदल पनि बनिसकेको छ र कार्यदललाई पनि आज निर्णय गरेर हाम्रो यस संचार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको संयोजकत्वमा 5 सदस्यीय कार्यदलको गठन गरेर पनि सायद 15 गते बजेट वक्तव्य आएको छ। यसको कार्यान्वयनको निम्ति हामीले तुरन्तै कार्यविधि बनाउनको निम्ति र त्यसको निर्देशिका तयार गरेर त्यसको कार्यदल बनाएर अगाडि बढेको तपाईँहरूसँग यो कार्यान्वयनको पक्षमा पनि यस मन्त्रालयले द्रुत गतिको कदम अगाडि बढाएको छ भन्ने कुरो पनि म यहाँहरूको बीचमा राख्न चाहन्छु। हामीले अर्को एउटा महत्वपूर्ण निर्णय यससँगै हाम्रो संचार क्षेत्रमा नेपाल टेलिभिजन अनि गोर्खापत्र राष्ट्रस रेडियो नेपाल म अब आजको दिनबाट हामीले एउटा ऐतिहासिक निर्णय पनि गरेका छौँ। हिजो विकासको लागि संचार भनिन्थ्यो भने अब विकासको लागि संचारको कुरोलाई हाम्रो नेपाल सरकारले सम्मानित प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको राष्ट्रिय दृष्टिकोण राष्ट्रिय संकल्पको समृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय दृष्टिकोणलाई अघि सार्नु भएको छ। त्यही दृष्टिकोणलाई पनि अब संचार क्षेत्रमा अबबाट आजको दिन हामीले निर्णय गरिसकेका छौँ कि समृद्धिको लागि संसार भन्ने स्लोगनलाई हामीले निर्णय गरेर अब त्यो अनुसार चाहिँ हामी अब विकासको लागि खास गरी आम संचार क्षेत्रको महत्वपूर्ण जनशक्ति पत्रकारहरूको बेला बेलामा विविध माग राख्दै गरेको आन्दोलन र अभियानहरूप्रति मेरो चासो र चिन्ता थियो। त्यसैले मन्त्रालय प्रवेश गरी लगत्तै श्रमजीवी पत्रकारहरूसँग पहिलो भेट गरेँ। यसपछि आम संचार गृहका ओनरहरू र सञ्चालकहरूसँग भेट गरे र उहाँहरूसँगको पहिलो भेटमा भनेको थिएँ पत्रकारहरूको समस्या के छन्, आम संचार क्षेत्रमा समस्याहरू के छन्, तपाईँ पत्रकार महासंघ पत्रकार मित्रहरू आम संचार कर्मीहरू श्रमजीवी पत्रकारहरूले हिजो उठाइरहेको र आज उठाइरहनु परेको र भोलि पनि उठाउन सक्ने तपाईँहरूको माग र समस्याहरू के छन्, म मन्त्रीको हैसियतले ती सबै सम्बोधन गर्नेछु भनेर मैले प्रतिबद्धता जाहेर गरेको थिएँ। त्यही प्रतिबद्धतालाई मैले पूरा गर्नको निम्ति औपचारिक र अनौपचारिक भेटघाट र पत्रकार सरकारवाला संघ संस्थासँग सँग छलफल गरी उहाँहरूले दिएको राय सल्लाह र उत्साहको आधारमा क्रमिक रूपमा नीतिगत रूपमा व्यवहारिक ढङ्गले र कार्यक्रम र बजेटको हिसाबले आम संचार जगतको सुधार र मागहरू सम्बोधन गर्न लागि रहे र मैले आफ्नो कार्यभार लिँदा जुन परियोजना अघि बढाएँ त्यसले क्रमिक रूपमा गति लियो र मन्त्रालय र विभागहरूबाट क्रमशः सुधार र नवीन कार्यक्रमहरू थालन भएका छन्। अत त्यसको परिणाम आर्थिक वर्ष 2078-79 बजेटमा आम संचार जगतमा उल्लेखनीय दूरगामी प्रभाव पर्ने गरी सम्बोधन भएका र पत्रकार महासंघ र पत्रकार क्षेत्र र श्रमजीवी पत्रकारहरू र आम संचार कर्मीहरूले सरकारको मागपत्र प्रस्तुत गरेर विरोध गर्नुपर्ने ध्यानकर्षण गर्नुपर्ने कालो पट्टी कस्नुपर्ने दिनहरूको अन्त्य गर्ने सोचबाट नै अहिले यस नीति कार्यक्रम बजेटमा आम संचार कर्मीको कार्यक्रमहरू आएको कुरो म यहाँहरूको बीचमा विश्वास पनि दिलाउन चाहन्छु।
मन्त्री गुरुङले कोरोना महामारीमा नागरिकको जीवन रक्षाका लागि प्रतिपक्षी दलमा मानवताको भावमा शून्यता देखिएको बताउनुभयो। उहाँले सरकारको विरोध गर्नुभन्दा पनि अहिलेको अवस्थामा एकताबद्ध हुनु जरूरी भएको बताउनुहुँदै विरोधले कहिलेकाहीँ अरूभन्दा आफू नै कमजोर बन्ने उल्लेख गर्नुभयो। सरकारको सक्रियताका कारण कोरोना भाइरसको दोस्रो लहर क्रमशः घट्दै गइरहेको मन्त्री गुरुङको भनाइ छ।
प्रति आज विरोध गरौँ भने पनि विरोध गर्ने ठाउँ आज कमै पाइएको छ। विपक्षी दलको गठबन्धनका राजनीतिक पार्टीहरूले विज्ञप्ति जारी गर्नुभयो बजेट प्रकाशनपछि, त्यो विज्ञप्तिमा के विरोध र अर्थतन्त्रको र यो बजेटमा के विरोध रहेछ भनेर यसो हेर्दाखेरि उहाँले विज्ञप्ति चाहिँ जारी गर्नुभयो तर विरोध चाहिँ केही पनि अर्थ यो बजेटको विरोध गर्ने चाहिँ ठाउँ पनि उहाँले राख्नुभएको हुन्छ। मैले यो कुरोले पनि एउटा चाहिँ के देख्यो भने बजेटलाई विरोध गर्ने विपक्षी राजनीतिक पार्टीका गठबन्धनहरूले पनि यसपालि त्यो स्पेस पाउनु भएनछ भन्ने मलाई लागेको छ। त्यसैले सबैबाट यो प्रशंसा भएको छ भन्ने मैले यो कुरो यहाँहरूको बीचमा राखेको हुँ। विपक्षी राजनीतिक पार्टीबाट मानवीयताप्रति भावशून्यताको प्रकाष्ठा देखाउनु भएको हो कि भन्ने चिन्ता पनि मलाई लागेको छ। प्रतिपक्षीहरूको यो कार्यले नागरिकको जीवन रक्षाप्रति उनीहरूको कति जिम्मेवारी छ भन्ने, कति चिन्तित हुनुहुन्छ भन्ने राजनीतिको नामबाट कहिलेकाहीँ त्यो प्रष्ट हुन सक्छ। यसले हामीलाई सत्तारूढ पार्टीलाई कमजोर बनाउने नाममा आज विपक्षी पार्टीहरूले कतै आफूलाई कमजोर बनाउने काम र जनताबाट विस्थापित हुने काम नगर्नको निम्ति पनि म आह्वान गर्न चाहन्छु। विरोधले कहिलेकाहीँ आफू कमजोर होइन्छ भन्ने कुरोतर्फ पनि हेक्का राख्नुपर्छ भन्ने कुरो पनि म गठबन्धन राजनीतिक पार्टीहरूप्रति ध्यान आकर्षण पनि गराउन चाहन्छु। COVID-19 को दोस्रो लहर जुन द्रुत गति लियो त्यसलाई रोक्न सरकारले लिएको निर्णय कार्यान्वयनको कारण अहिले संक्रमित संख्या घट्दो छ। सरकारले लिएको जनउत्तरदायी नीति निर्णय र कार्यान्वयनप्रति आम नागरिकले देखाएको साथ सहयोगप्रति नेपाल सरकार धन्यवाद दिन चाहन्छु, अत्यन्तै कृतज्ञता व्यक्त पनि गर्न चाहन्छु।
मन्त्री गुरुङले बजेट राम्रो भएको तर कार्यान्वयन कस्तो हुन्छ भन्ने आम चासोको बीच कार्यान्वयनमा विश्वस्त हुन आग्रह गर्नुभयो।
सरकारले सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता समेत रहनुभएका संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले मन्त्री परिषदको नियमित बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सगरमाथा संवाद आयोजना गर्ने जानकारी दिनुभयो। यस्तै मन्त्री गुरूङले हरेक वर्ष पुष 11 गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय सरकारले गरेको बताउनुभयो। मन्त्री गुरूङले नेपाल भारत सरकार बीचको सहमतिमा G2G प्रणालीबाट मल खरिद बिक्रीको काम अघि बढाइएको बताउनुभयो।
नेपाल सरकार र भारत सरकार बीच रासायनिक मलको आयातको लागि सरकार G2G प्रक्रिया मार्फत खरिद बिक्री अगाडि बढाउने स्वीकृति दिने निर्णय गरेको छ।
यस्तै नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीको घर जग्गा बिक्री गर्ने निर्णय सरकारले गरेको छ। त्यस्तै विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा प्राध्यापक डाक्टर यादव प्रसाद लामिछानेलाई मनोनयन गर्ने निर्णय गरेको छ। मदन भण्डारी औद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको कार्यकारी निर्देशकमा डाक्टर विनोद अरियाललाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ।
सरकारले कोरोना भाइरसको दोस्रो लहर जस्तै पुनः तेस्रो लहर आउन सक्ने भएकाले बालबालिकाका लागि 20% कोविड शैय्या तयारी अवस्थामा राख्न अस्पतालहरूलाई आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै कोविडको तेस्रो लहरबाट बालबालिका बढ़ी संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै 20% शैय्या कोविड संक्रमित बालबालिकाका लागि तयारी अवस्थामा राख्न आग्रह गरेको हो। स्वास्थ्य मन्त्रालय अन्तर्गत महाशाखा प्रमुख डाक्टर मदन कुमार उपाध्यायले देशभरका सबै सरकारी निजी सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूलाई अस्पतालको शैयाका साथै वैकल्पिक प्राणवायु अक्सिजनको व्यवस्थापन गर्न समेत अनुरोध गर्नुभएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले नेपालमै कोरोना विरूद्धको खोप उत्पादन गर्न प्रक्रिया अगाडि बढ़ाइएको बताउनु भएको छ। निजी क्षेत्रले संयुक्त रूपमा कोरोना विरूद्धको खोप उत्पादनका लागि तत्परता देखाएकाले सरकारले सहजीकरण गरिरहेको उहाँले जानकारी दिनुभयो। आज पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालमा रोटरी क्लबले स्थापना गरेको आईसीयू कक्ष हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले स्वदेशमै कोरोनाको मात्र नभई अन्य खोप पनि उत्पादन गर्ने गरी निजी क्षेत्रले प्रस्ताव पेश गरेको बताउनुभयो। तरल अक्सिजन सस्तो र प्रभावकारी देखिएकाले सरकारले उद्योग खोल्न अनुमति दिइसकेको र अनुदान समेत उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो। मन्त्री त्रिपाठीले चीन, अमेरिका, भारत लगायतका मुलुकबाट खोप भित्रने क्रम शुरू भएको बताउँदै चुनाव अगावै सबै नागरिकलाई खोप लगाइसक्ने बताउनुभयो। नेपालमा कालो ढुसी अर्थात ब्ल्याक फंगसका बिरामी देखा परेसँगै बंगलादेशबाट ब्ल्याक फंगसको औषधि नेपाल ल्याउन शुरू गरिने भएको छ। बंगलादेशको बिकन फार्मास्युटिकल्स लिमिटेडले कालो ढुसी उपचारका लागि उत्पादन गरेको औषधि एम्फोटेरिसिन बी को पहिलो लट भोलि नेपाल ल्याउन लागि औषधि व्यवस्था विभागले जनाएको छ। औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार भारतले नेपाललाई दिने औषधि एम्फोटेरिसिन बी मौजदातका रूपमा राख्ने गरेको भए पनि पछिल्लो समय भारतमा बढ्दै गएको कालो ढुसीका कारण यसको निर्यातमा प्रतिबन्ध लगाएपछि औषधिको अभाव हुन थालेको थियो। भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएका कारण बंगलादेशबाट करिब 8,000 मात्रा औषधि ल्याउन लागेको उहाँले जानकारी दिनुभयो।
अहिले पछिल्लो फेजमा विशेष गरी चाहिँ यो कोरोना संक्रमितहरूमा यो कालो ढुसीको पनि संक्रमण चाहिँ बढ्दै गएको भन्ने किसिमको चाहिँ विभिन्न कोविड अस्पतालहरूबाट पनि आएको र चाहिँ मित्र राष्ट्र भारतमा पनि त्यो किसिमको चाहिँ संक्रमण देखिएको अवस्थाले गर्दाखेरि त्यसको औषधि हामी कहाँ उपलब्ध त थियो, तर बीचमा चाहिँ भारत सरकारले पनि त्यस्ता रोगमा प्रयोग हुने चाहिँ औषधिहरूको निर्यातमा प्रतिबन्ध लगाएको हिसाबले हामीले अल्टरनेटिभ कुनै अर्को चाहिँ विकल्प चाहिँ सोच्नुपर्ने अवस्था भएको भएर त्यो संक्रमणलाई चाहिँ हामीले चाहिँ नियन्त्रणमा राख्न त्यसलाई चाहिँ उपचारको लागि भनेर चाहिँ हामीले त्यो त्यसको औषधिहरू चाहिँ आयातको व्यवस्था मिलाएका छौँ। अहिले अब यो सबै यो औषधिहरू चाहिँ हाम्रो आयातकर्ताहरूबाट चाहिँ जुन कम्पनीका चाहिँ आधिकारिक उत्पादकका नेपाली स्थित आधिकारिक आयातकर्ताहरूबाट चाहिँ हामी कहाँ आउने क्रममा छ र हामीले विभिन्न आयातकर्ताहरूलाई चाहिँ यो अनुमति चाहिँ प्रदान गरेका छौँ। त्यस्तै चाहिँ एउटा पोसाकोनाजोल भन्ने अर्को एउटा औषधि पनि चाहिँ युज हुन्छ जुन चाहिँ ओरली नै लिन मिल्ने मुखबाटै चाहिँ त्यो खान मिल्ने किसिमको पनि औषधि हो, त्यो चाहिँ भारतमा पनि उत्पादन हुन्छ। त्यो लगायत एम्फोटेरिसिन बीलाई चाहिँ हामीले आयात अनुमति दिएका छौँ। 8-9 हजार भायलमा चाहिँ हामीले यसलाई चाहिँ दिएको हो र यो चाहिँ पटक पटक गरेर आउँछ, एकैचोटि आउँदैन। अब अहिले चाहिँ पनि हामी कहाँ चाहिँ प्लेन टाइपको एम्फोटेरिसिन बी चाहिँ उपलब्धै छ, तर पनि यो पछिल्लो समयमा संक्रमण बढेको हिसाबले चाहिँ अलिकति खोजेको ठाउँमा नपाउने हिसाबले अलिकति चाहिँ र अब भारतबाट पनि प्रतिबन्ध भयो भनेपछि अब भोलि नपाइएला कि भन्ने किसिमकोले गर्दा अलिकति चाहिँ हाहाकार जस्तो देखिएको हो, तर पनि अर्को टाइपको पाइन्छ। तर त्यसलाई अझै चाहिँ बढी सुरक्षित र अलिक बढी प्रभावकारी त्यसैको अर्को बनावटमा त्यसैकोमा चाहिँ अलिकति स्वरूप परिवर्तन गरेर चाहिँ बनाइएको हुन्छ एम्फोटेरिसिन बी, जसलाई हामी लाइपोजोमल एम्फोटेरिसिन बी पनि भन्छौँ, या लिपिड कम्प्लेक्समा बनाइएको हुन्छ। त्यस्ता चाहिँ औषधिहरूलाई हामीले अनुमति दिएका छौँ।
बङ्गलादेशबाट भोलि नेपाल ल्याइने औषधि एम्फोटेरिसिन बी को वितरणको जिम्मा प्राइम फार्मास्युटिकल्सले पाएको छ। उक्त औषधि COVID-19 संक्रमित बिरामीहरूको उपचार गर्ने अस्पतालहरूले प्राथमिकतामा प्राप्त गर्ने औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले बताउनुभयो।
यो चाहिँ क्रम छ, अब भोलि पर्सिबाटै यो चाहिँ आपूर्ति हामी कहाँ चाहिँ आयात भएर वितरण हुन थाल्छ र वितरणको लागि चाहिँ विशेष गरी हामीले नेपाल सरकारले तोकिएका कोविड अस्पतालहरूमा जहाँ चाहिँ यसको जोखिम छ त्यहाँ नै उपलब्ध गराउने, त्यहाँ नै चाहिँ वितरण हुने व्यवस्था चाहिँ गर्नको लागि भनेर भने।
नेपालमा अहिलेसम्म 10 जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले नेपालमा कोरोना भाइरस संक्रमित मध्ये 10 जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जानकारी दिनुभयो।
COVID-19 संक्रमित सन्चो भएपछि नेपालमा पनि करिब करिब 10 जना बिरामीहरूमा चाहिँ यो कालो ढुसीको संक्रमण भनेर चाहिँ पुष्टि भएको छ। त्यो चाहिँ तपाईँको एउटा फङ्गस ढुसीले गर्दा हुने हो। चिसो ओसिलो ठाउँमा चाहिँ यो बसेका मान्छे, आइसोलेसनमा बसेका व्यक्तिहरू अथवा जो लामो समयदेखि औषधि खाइरहेका छन्, जो दीर्घ रोगी छन्, एन्टिबायोटिक स्टेरोइड भन्ने औषधिको प्रयोग गरेका छन्, तिनीहरूमा यो जोखिम बढी हुन्छ। र हाम्रो देशमा चाहिँ यो मैले भने जस्तै 45-65 वर्षका व्यक्तिहरूमा देखिएको।
प्रवक्ता पौडेलका अनुसार कालो ढुसीका बिरामी नेपालगंज, वीरगंज र काठमाडौँमा रहेका छन्। यसअघि कालो ढुसीका बिरामी भारतमा फेला परेका थिए। कालो ढुसीले COVID-19 भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने गर्दछ। यो संक्रमण विरलै देखिने तर संक्रमण गम्भीर भए प्राण घातक हुन सक्छ। प्रवक्ता पौडेलले बताउनुभयो, कालो ढुसी संक्रमणका लक्षण देखिएका बिरामीलाई तुरन्त चिकित्सकको सम्पर्कमा आएर उपचार गर्न प्रवक्ता पौडेलले अनुरोध गर्नुभयो।
नाक बन्द हुने हुन सक्छ, आँखामा डिस्चार्ज आउने, चिप्रा जस्तो आउने, रगत बग्ने नाकबाट, दाँत हल्लिने, दाँत मुख वरिपरि सुनिने, कालो रङ देखिने जस्तो हुन सक्छ। यो विषयमा चाहिँ अब त्यस्तो छ भने चिकित्सकको सल्लाह लिनु पर्यो। कसैलाई लामो समय ज्वरो आउने, टाउको दुख्ने पनि हुन सक्छ। यसैले यो कालो ढुसी हुने बाट बस्नलाई चाहिँ चिकित्सकको सल्लाह बाहेक औषधि प्रयोग नगरौँ। लामो समय खाने औषधिहरू छन्, औषधि दीर्घ रोगीहरू हुन्छन्, बढी सचेत बनाऊ, जनस्वास्थ्यको मापदण्ड पालना, सरसफाइमा ध्यान दिउँ, ओसिलो ढुसी बढ्न सक्ने स्थानहरूमा नबसौँ, चिसो मास्कको प्रयोग नगरौँ र नाक बन्द भयो अथवा यस्तो समस्या भयो भने समयमै चिकित्सकलाई देखाउँ। यसको औषधि सम्भव छ तर समयमै बिमार पत्ता लाग्न पर्यो। अर्को कुरा, यो कालो ढुसीको औषधि चाहिँ त्यति सामान्य रूपमा पाइँदैन, अलिकति जटिल छ, त्यो भएर
अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुनिने, रातो हुने वा दुख्ने, आँखाका ढकनी सुनिने वा ढकनी झुक्ने, ज्वरो आउने, आँखाले धमिलो देख्ने, नाकबाट रगत र बाक्लो सिगान आउने, दाँत दुख्ने र हल्लिने जस्ता लक्षण कालो ढुसीका बिरामीमा देखा पर्ने गर्दछन्। हवस् त यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यहीँ सकिन्छ। भोलि विविध विषयका साथ उपस्थित हुने नै छौँ। कार्यक्रमबारे तपाईँको कुनै प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना घटना र विचार 2019@gmail.com पठाउन सक्नुहुनेछ। आजलाई कार्यक्रमबाट संयोजक सूरज आचार्य, साथी कल्पना दाहाल र म सरोज रिजाल पनि बिदा माग्छु। नमस्कार।